बिस्मिल्लाह रहमान रहीम, दुरूद व सलाम मोहम्मद वाले मोहम्मद पर। अस्सलाम वालेकुम नाज़रीन, अखबारात का जायज़ा लेकर हाजिर खिदमत हैं। हज़्ब मामूल आज भी हम इस्लामी जमहूरी ईरान, हिंदुस्तान और पाकिस्तान के अखबारात पर एक नज़र डालेंगे। नाज़रीन, जायज़े का आगाज़ कर रहे हैं ईरान से शाया होने वाले रोज़नामा कुद्स से। मुलाहज़ा फरमाइए अखबार की अहम सुर्खियाँ। ईरान मिस्र में कोई मुदाखलत नहीं कर रहा है, अलाउद्दीन बुरुजर्दी। इराक में बम धमाकों और फायरिंग में 15 अफराद हलाक। क्यूबा ने स्नोडेन को सियासी पनाह देने के लिए अपनी तैयारी का ऐलान किया। नाज़रीन, रोज़नामा कुद्स की एक सुर्खी है, S-200 मिसाइल सिस्टम को मोबाइल बना दिया गया। अखबार इसके ज़ैल में लिखता है कि ईरान की खातिमुल अंबिया एयर डिफेंस छावनी के कमांडर ने कहा है कि ईरानी माहिरीन ने S-200 मिसाइल डिफेंस सिस्टम को मोबाइल बना लिया है। जनरल फरजाद इस्माइली ने कहा कि मुसल्ला फौज की आइंदा मशकों में इस मोबाइल सिस्टम की रूनुमाई की जाएगी। उन्होंने कहा कि मुसल्ला फौज के माहिरीन मुख्तलिफ सिस्टमों और तोपखानों को मुतहरिक बनाने का प्रोग्राम रखते हैं। उन्होंने कहा कि S-200 मिसाइल डिफेंस की टारगेट को निशाना बनाने की सलाहियत और साथ ही इसकी ताकत में भी इजाफा किया गया है। उन्होंने कहा कि मुसल्ला फौज के सुप्रीम कमांडर और कायदे इनकलाब इस्लामी इमाम खामेनेई ने 7 माह कबल इस छावनी के मुआयने के दौरान इस बात पर ताकीद की थी कि S-200 को मोबाइल बनाया जाना चाहिए और आज उनके इस फरमान को अमली जामा पहना दिया गया है। नाज़रीन, रोज़नामा कुद्स ने मुर्सी के मुखालिफ कौन है उनवान के तहत एक मजमून तहरीर किया है। मुलाहजा फरमाइए इसके अहम इक्तबासात।
अक्सर हुकूमतें, खासतौर पर तीसरी दुनिया की हुकूमतें, ऐसी होती हैं कि सड़कों पर अपने हामियों की भीड़ को देखकर ये सोचती हैं कि तमाम अफराद उनकी और उनकी पॉलिसियों की बेचून चरा तामील करने वाले हैं। उन्हें आवाम के हकीकी मुतालिबों, खासतौर पर उन लोगों के मुतालिबों का सही इल्म नहीं होता जिन्होंने उन्हें वोट नहीं दिया है। दुनिया कभी भी उन दिनों को नहीं भूल सकती जब मोहम्मद मुर्सी इख्तदार में आए थे। शायद 10 लाख से ज्यादा अफराद काहिरा के मारूफ तहरीर स्क्वायर पर इकट्ठा थे और करोड़ों की तादाद में लोग मिस्र के दूसरे इलाकों और दुनिया में इस अहम वाकये को टीवी के जरिए देख रहे थे। तहरीर स्क्वायर पर इकट्ठा लोगों ने कई महीनों तक अपने ऊपर आराम को हराम कर रखा था और बहुत सारे अफराद शहीद हुए थे। तब जाकर इनकलाब कामयाब हुआ था और अवामी वोटों से मुर्सी इख्तदार में आए थे। इसके एक ही साल बाद दोबारा अवाम उसी तहरीर स्क्वायर पर इकट्ठा हुए, लेकिन इस बार वो मुर्सी के मुखालिफ हैं। मुर्सी ने सदर बनने के बाद अक्सर उम्मीदवारों की तरह यही कहा था कि वो मिस्र के तमाम अवाम के सदर हैं, लेकिन वो अमली तौर पर अपनी इस बात को साबित नहीं कर सके। यही वजह थी कि लोग दोबारा बाहर निकल आए और उन्होंने एक और हुकूमत को सरनगुं कर दिया, या कम अज़ कम ये तो कहा ही जा सकता है कि अवाम के नाम पर और मिस्र के अवाम के एक हिस्से की मदद से एक बार एक ऐसी हुकूमत को सरनगुं कर दिया गया जिसे खुद उन्होंने अपने वोटों से मुंतखब किया था। अब सवाल यह है कि तहरीर स्क्वायर की तस्वीर में एक ही साल में इतनी तब्दीली कैसे आ गई? क्या ये बात सही है कि इस वाकये में दूसरे ममालिक का हाथ है, या फिर एक साल में अवाम के ख्यालात में इतनी ज़्यादा तब्दीली आ गई कि जिस शख्स को उन्होंने अपने खून की कुर्बानी देकर इख्तदार में पहुँचाया था उसे अब वो जेल में देखना चाहते हैं? यकीनी तौर पर इतने पेचीदा वाकयात के असबाब सिर्फ एक या दो नहीं हो सकते। मुमकिन है कि दूसरी हुकूमतों की मुदाखलत इस वाकये का सबसे अहम सबब हो, लेकिन माशी हालात, हुकूमत की नाअहली और इंतहा पसंदों से निमटने में उसकी नाकामी जैसे असबाब को भी नज़रअंदाज नहीं किया जा सकता।
ناظرین یہ تھا ایران سے شائع ہونے والا روزنامہ قدس، یہاں پر لیں گے ہم چھوٹا سا بریک، اور بریک کے بعد ہندوستان کے اخبارات پر ایک نظر۔ ناظرین ہندوستان کے اخبارات کے لیے ہم آپ کو لیے چلتے ہیں نئی دہلی اسٹوڈیو، جہاں ہمارے ساتھی محمد احمد جعفری اخبارات کا جائزہ پیش کریں گے ہندوستان سے شائع ہونے والے اخبارات۔
بسم اللہ الرحمن الرحیم، السلام علیکم۔ نئی دہلی اسٹوڈیو کی جانب سے آپ سبھی ناظرین کا خیر مقدم ہے، میں ہوں محمد احمد جعفری اور آپ دیکھ رہے ہیں ہمارا پروگرام اخبارات کا جائزہ۔ ناظرین سب سے پہلے پیش خدمت ہے روزنامہ قومی سلامتی کی کچھ اہم سرخیاں۔ شامی فوج کا الخالدیہ پر قبضے کا دعویٰ۔ امریکہ کے ذریعے خفیہ نگرانی کا شاخصانہ، برازیل امریکہ سے وضاحت طلب کرے گا۔ اردن کے مبلغ ابو قتادہ پر فرد جرم عائد۔ ناظرین روزنامہ قومی سلامتی نے امن کا پیغمبر نیلسن منڈیلا کے عنوان سے منیر سامی کا ایک مضمون شائع کیا ہے، جس میں مضمون نگار کہتے ہیں، جنوبی افریقہ کا نسل پرستی کا نظام اتنا غیر انسانی تھا کہ اس کے خلاف ایک بین الاقوامی مہم شروع ہوئی اور جنوبی افریقہ کے سفید فام حکومت کے خلاف بین الاقوامی تجارتی، سیاسی اور معاشی پابندیوں کا سلسلہ شروع ہوا، جس کے نتیجے میں 1990 میں نیلسن منڈیلا کو قید سے آزادی ملی۔ آزاد ہونے کے بعد نیلسن منڈیلا افریقی کانگریس کے صدر بنے اور اسی زمانے میں انہوں نے اپنی آپ بیتی بھی شائع کی۔ نیلسن منڈیلا کی سیاسی رہنمائی میں جنوبی افریقہ میں 1994 میں پہلی بار تمام قومیتوں پر مبنی انتخابات منعقد ہوئے، جن میں افریقی نیشنل کانگریس نے کامیابی حاصل کی اور نیلسن منڈیلا جنوبی افریقہ کے پہلے سیاہ فام صدر منتخب ہوئے۔ وہ 1999 تک جنوبی افریقہ کے صدر رہے اور پھر انہوں نے سیاست سے رضاکارانہ علیحدگی اختیار کر لی۔ اپنی صدارت کے دوران انہوں نے قومی مصالحت کا دور شروع کیا اور اپنے بدترین دشمنوں کے ساتھ بھی انسانی مساوی سلوک اختیار کیا۔ انہوں نے ایسے افریقہ میں جہاں سفید فاموں نے بدترین ظلم توڑے تھے ایک دھنگ رنگ مخلوط حکومت قائم کی، جس میں وہ سفید فام لوگ بھی شامل تھے جو اس وقت سے بیشتر شدید نسل پرست سمجھے جاتے تھے۔ انہوں نے اپنے بدترین دشمنوں کو ذاتی طور پر معاف کر دیا اور افریقہ کے عام سیاہ فاموں کو بھی یہی طریقہ اپنانا سکھایا۔ انہوں نے کہا کہ باہمت اور دلیر لوگ امن کے خاطر کسی کو معاف کرنے میں کوئی خطرہ محسوس نہیں کرتے۔ آئی ناظرین اب رخ کرتے ہیں روزنامہ ہندوستان ایکسپریس کی کچھ اہم سرخیوں کا۔ مصر اردن گیس پائپ لائن دھماکے سے تباہ۔ افریقی یونین نے مصر کی رکنیت معطل کر دی۔ مرسی کے حامیوں پر فائرنگ، 40 افراد ہلاک۔ ناظرین روزنامہ ہندوستان ایکسپریس نے مصر میں خانہ جنگی کا خطرہ کے عنوان سے محمد ریاض احمد کا ایک مضمون شائع کیا ہے، جس میں مضمون نگار کہتے ہیں، عالم عرب میں 18 دسمبر 2010 کو بہار عرب کے آغاز کے ساتھ امریکی نواز حکمرانوں میں ہلچل اور بے چینی پھیل گئی تھی اور ان لوگوں میں اپنی حکومت کو برقراری کے تعلق سے کئی ایک خدشات پیدا ہو چکے تھے جو بعد میں درست بھی ثابت ہوئے۔ جبر استبداد اور ڈکٹیٹرشپ کے خلاف تیونس سے بھڑکی انقلاب کی چنگاری نے بہت جلد شعلے کی شکل اختیار کر لی اور پھر تیونس، مصر، یمن کے حکمرانوں کو اقتدار سے دوری اختیار کرنی پڑی۔ ناظرین مضمون نگار آگے کہتے ہیں، بحر عرب کے آغاز کے موقع پر امریکہ اور اس کے حلیف اس بات پر خوش تھے کہ عرب حکمرانوں میں خوف کی لہر پیدا ہو گئی ہے، لیکن تیونس کی سرحدیں عبور کرتے ہوئے جب بحر عرب نے مصر کو اپنی لپیٹ میں لیا، تب امریکہ اور اس کے حلیف خاص طور پر اسرائیلی حکمرانوں کی نیند حرام ہو گئی، کیونکہ وہ ہرگز نہیں چاہتے تھے کہ ان کے قریبی تعاون کرنے والے حسنی مبارک مصر جیسے اہمیت کے حامل ملک میں اقتدار سے ہاتھ دھو بیٹھے۔ لیکن جمہوریت کے نام پر عرب ممالک نے نراج اور بدامنی کی کیفیت پیدا کرتے ہوئے اپنے ناپاک عزائم کی تکمیل کے خواہاں طاقتوں کو عوام کی امنگوں اور ان کے خواہشات کے سامنے گھٹنے ٹیکنے پر مجبور ہونا پڑا۔ اس طرح مصر میں فروری 2011 کو حسنی مبارک کے 30 سالہ دور حکمرانی کا خاتمہ ہو گیا۔ حسنی مبارک کے زوال میں امریکہ اور اسرائیل کو اپنا زوال نظر آیا اور یہ ممالک حسنی مبارک سے ایسے دور ہو گئے جیسے وہ انہیں جانتے ہی نہیں۔ آئے ناظرین اب نظر ڈالتے ہیں روزنامہ انقلاب کی کچھ اہم سرخیوں پر۔ میانمار میں بہت دہشت گردوں نے معصوم بچوں تک کو نہیں بخشا، دل دہلا دینے والے قتل عام میں بچ جانے والے ایک مسلم بچے کی روداد۔ افغانستان کے مشرقی سرحدی علاقے میں دہشت گردانہ کارروائیوں میں اضافہ۔ پاکستان نے پھانسی کی سزا پر سے پابندی ہٹائی۔ ناظرین، روزنامہ انقلاب نے بودھ گیا کے دھماکے کے عنوان سے ایک اداریہ شائع کیا ہے، جس میں اداریہ کہتا ہے بودھ گیا میں ہونے والے سلسلے وار 10 دھماکوں میں ایک بار پھر ثابت کر دیا ہے کہ شرپسند عناصر ملک میں جہاں چاہیں، جب چاہیں اور جس طرح چاہیں دہشت گردانہ حملے کر کے راہ فرار اختیار کر سکتے ہیں۔ انہیں نہ تو اپنی مضموم حرکت سے پہلے کوئی روک سکتا ہے، نہ ہی رنگے ہاتھوں پکڑ سکتا ہے، اور نہ واردات کے بعد گرفت میں لے پاتا ہے۔ جہاں تک اس کا سوال کا تعلق ہے کہ اس سازش کے پس پشت کون ہو سکتا ہے، تو جیسا کہ آپ جانتے ہیں کہ سرکاری سطح پر کسی فرد یا گروہ کو باقاعدہ مورد الزام نہیں ٹھہرایا گیا، بلکہ تفتیشی ایجنسیاں اب بھی یہی کہہ رہی ہیں کہ اس سلسلے میں کچھ بھی کہنا قبل از وقت ہوگا، لیکن قومی بالخصوص الیکٹرانک میڈیا کو کون روک سکتا ہے؟ اب تک کے ہر دھماکے بعد یہی ہوا ہے اور اب بھی یہی ہو رہا ہے کہ برقی میڈیا کسی نہ کسی نام کی گردان شروع کر دیتا ہے اور پھر شک کو یقین کے ساتھ پیش کر کے تفتیش سے پہلے کڑیوں سے کڑیاں ملا کر اس نتیجے تک پہنچ جاتا ہے جس پر تفتیشی ایجنسیاں بھی حتمی طور پر پہنچنا مشکل ہوتا ہے۔ ناظرین، اسی کے ساتھ نئی دہلی اسٹوڈیو سے اخبارات کا جائزہ ختم ہوتا ہے۔ اجازت دیں، خدا حافظ۔
بہت بہت شکریہ محمد جعفری صاحب، بہت شکریہ۔ ناظرین، یہاں پر لیں گے ہم چھوٹا سا بریک، اور بریک کے بعد ایران سے شائع ہونے والا ایک اور اخبار۔ جی ناظرین، آئیے اب نظر ڈالتے ہیں ایران سے شائع ہونے والے روزنامہ ہم شہری پر۔ ملاحظہ فرمائیے اخبار کی اہم سرخیاں۔ ایران اور IAEA کی نشست ممکنہ طور پر اگست میں ہوگی، رائٹرز۔ امریکی کانگریس کے 2 اراکین نے حکومت سے ایران سے مذاکرات شروع کرنے کی اپیل کی۔ مصر میں مرسی کے حامیوں پر سیکیورٹی فورسز کے حملے میں 50 سے زائد ہلاک۔ ناظرین، روزنامہ ہم شہری کی سرخی ہے، مصر کے وزیر اعظم ہشام قندیل نے استعفیٰ دے دیا۔ اخبار اس کے ذیل میں لکھتا ہے کہ مصر کے وزیر اعظم ہشام قندیل نے ملک میں پیش آنے والے واقعات پر اعتراض کرتے ہوئے اپنے عہدے سے استعفیٰ دے دیا ہے۔ انہوں نے سوشل نیٹ ورکنگ ویب سائٹ فیس بک پر اپنے اکاؤنٹ پر لکھا کہ ملک میں ہونے والی فوجی بغاوت اور موجودہ ماحول کے سبب جس نے کسی بھی حکومت کے لیے کام کرنے کو دشوار بنا دیا ہے، وہ اپنے عہدے سے استعفیٰ دے رہے ہیں۔ مصر کے مستعفی وزیر اعظم ہشام قندیل نے کہا کہ انہوں نے 3 جولائی کو فوج کے بیان کے بعد ہی اپنا استعفیٰ لکھ دیا تھا، لیکن وہ اسے صدر مرسی کو پیش نہیں کر سکے، تاہم اب ملک میں بہائے جا رہے خون کے مد نظر انہوں نے اپنے عہدے کو چھوڑنے کا اعلان کرنے کا فیصلہ کیا ہے۔ ناظرین، روزنامہ ہمشہری نے واشنگٹن کے مقابلے میں لاطینی امریکہ کی سفارائی عنوان کے تحت ایک مضمون تحریر کیا ہے۔ ملاحظہ فرمائیے اہم اقتباسات۔
کیوبا کے صدر راول کیسٹرو نے اعلان کیا ہے کہ لاطینی امریکہ کے 3 ممالک ایڈورڈ اسنوڈن کو پناہ دینے کے لیے تیار ہیں۔ یہ ایسے عالم میں ہے کہ برازیل نے امریکہ سے مطالبہ کیا ہے کہ وہ ٹیلی فون اور انٹرنیٹ کے ذریعے جاسوسی کیے جانے کے بارے میں اس ملک کے سامنے وضاحت پیش کرے۔ کاسترو نے ملکی پارلیمنٹ میں تقریر کرتے ہوئے کہا کہ ہم جمہوری حقوق کے لیے جدوجہد کرنے کے سبب اظہار رسانی کا شکار بننے والے افراد کو پناہ دینے کے وینزویلا اور علاقے کے دیگر خود مختار ممالک کے حق کی حمایت کرتے ہیں۔ ان کا اشارہ امریکہ کی قومی سلامتی کے ادارے کے سابق کارکن ایڈورڈ اسنوڈن کی جانب تھا، جو 2 ہفتے سے زیادہ سے ماسکو ہوائی اڈے پر پھنسے ہوئے ہیں۔ پہلے وہ ایکویڈور میں پناہ لینے والے تھے، لیکن امریکی وزارت خارجہ کی جانب سے ان کے پاسپورٹ کو باطل قرار دیے جانے اور پھر ایکویڈور کی جانب سے انہیں پناہ دینے سے معذوری کے اعلان کے بعد وہ اس ملک کا سفر نہ کر سکے۔ उसके बाद जुमे के रोज निकारागुआ और वेनेजुएला ने ऐलान किया कि वो स्नोडन को पनाह देने के लिए तैयार हैं। बाद में बोलीविया भी उन ममालिक के साथ शामिल हो गया और उसने भी कहा कि वो स्नोडन को पनाह देने के लिए तैयार है। एडवर्ड स्नोडन के मामले में लातिनी अमरीका के ममालिक के दरमियान यकजहती की अहम वजह बोलीविया के सदर एवो मोरालिस के तैयारे को मॉस्को से वतन वापसी के सफर में यूरोप से गुजरने की इजाज़त न दिया जाना है, जिसके सबब उनके तैयारे को वियना हवाई अड्डे पर उतरने पर मजबूर होना पड़ा। यूरोपीय मुल्कों को ये शक था कि इस तैयारे में स्नोडन मौजूद हो सकते हैं। इस बात ने लातिनी अमरीकी ममालिक के हुक्काम को चिराग़पा कर दिया और उन्होंने यूरोप पर अमरीका के हुक्काम की माफ़ कीजिएगा और उन्होंने यूरोप पर अमरीका के अहकाम की तामील का इल्ज़ाम लगाया। बहरहाल इजहार राय की आज़ादी की हिमायत के बुलंदोबांग दावे करने वाले यूरोपीय ममालिक की जानिब से स्नोडन के सिलसिले में इख्तियार किया जाने वाला रवैया उनकी सख्त बदनामी का बायस बन गया है, जबकि लातिनी अमरीका के ममालिक ने अमरीका की ख्वाहिश के बरखिलाफ मौकफ़ इख्तियार करके एक बार फिर जुरत का सबूत दिया है।
नाज़रीन रोज़नामा हमशहरी के बाद हम लेंगे छोटा सा ब्रेक और ब्रेक के बाद पाकिस्तान के अखबारात पर एक नज़र। नाज़रीन पाकिस्तान के अखबारात के जायजे के साथ इस्लामाबाद स्टूडियो से प्रोग्राम में शामिल हो रही हमारी साथी तफसीर ज़हरा।
बहुत शुक्रिया। बिस्मिल्लाहिर्रहमानिर्रहीम। अस्सलामुअलैकुम नाज़रीन, अपने तमाम देखने वालों को इस्लामाबाद स्टूडियो में खुशामदीद कहते हैं। नाज़रीन पाकिस्तानी अखबारात के जायजे से कबल आपको बताते चलें कि पाकिस्तान की तारीख का एक ऐसा किरदार कि जिसे ता कयामत फरामोश नहीं किया जा सकता। जी हाँ, मोहतरमा फातिमा जना मादरे मिल्लत की आज 40वीं बरसी बड़ी अकीदत और एहतराम के साथ पाकिस्तान में मनाई जा रही है। इसके साथ ही आगाज़ करेंगे रोज़नामा नवाए वक्त इंतखाब करदा चंद अहम सुर्खियों से। दरिया सिंध पर 5 नए डैम, हुकूमत ने नई तवानाई पॉलिसी को हतमी शक्ल दे दी, 3 साल में तलब और रसद का फर्क खत्म कर दिया जाएगा। चीनी माहरीन के तजुर्बात से फायदा उठाकर तवानाई बहरान पर काबू पा लेंगे शहबाज शरीफ। सहरो अफ्तार तरावी के औकात लोड शेडिंग से मुसस्ना, एक नेक ने 3511 मेगावाट बिजली के मनसूबे की मंजूरी दे दी। नाज़रीन रोज़नामा नवाए वक्त इंतखाब करदा इदारे को अपने प्रोग्राम में शामिल करेंगे, जिसका उनवान है मादरे मिल्लत की बरसी। तहरीर करते हैं कि आज कौम मादरे मिल्लत मोहतरमा फातिमा जना की 40वीं बरसी बड़ी अकीदत और एहतराम के साथ मना रही है। क्या में पाकिस्तान में मोहतरमा का किरदार कयामत तक यादगार रहेगा? वो तहरीकी आज़ादी के दौरान कायद आज़म मोहम्मद अली जना की शाना बशाना रहीं, उनकी ज़िंदगी की ज़रूरियात का ख्याल रखा और इस वक्त तक उनकी खिदमत में रही जब तक पाकिस्तान एक नई ममलिकत की सूरत में दुनिया के नक्शे पर नहीं उभर आया। मजीद तहरीर किया गया है कि कायदे आजम की रहलत के बाद मोहतरमा फातिमा जना सियासत से लातालुक होकर गोशा नशीन हो गई। फिर जब अयूबी आमरियत हर तरफ छाई हुई थी और सियासदानों के आसाब पर भी इसका असर था तो किसी भी फौजी आमर के सामने खड़े होने की ताब किसी में ना थी। ऐसे में मोहतरमा फातिमा जना को कौम ने आवाज दी तो आमरियत के खिलाफ नहायत जुरतमंदाना अंदाज से खड़ी हो गई। मजीद लिखा है कि अयूब खान का सदारती इलेक्शन में मुकाबला किया और फौज आमर ने धांधली से इलेक्शन जीत कर अपने नाम करवा लिया और दर्ज किया कि इस इलेक्शन में धांधली नहीं हुई बल्कि पाकिस्तान की तारीख अगर जुदा होती अगर मोहतरमा फातिमा जना उस इलेक्शन में जीत चुकी होती। मजीद तहरीर करते हैं कि बरसी के मौके पर कौम मोहतरमा फातिमा जना के दर्जात की बुलंदी के लिए दुआगो है। नाज़रीन कुछ अहम खबरें अपने प्रोग्राम में अब शामिल करेंगे रोज़नामा औसाफ से। IMF के साथ मुआहदे की पार्लियामेंट ने मंजूरी दे दी। वजीर खजाना वजीर आजम मुख्तसर दौरे पर हांगकॉन्ग पहुंच गए, आज वतन वापस लौटेंगे। सऊदी अरब में चांद नजर नहीं आया, यकम रमजान मुबारक कल होगी। इसी खबर से मुतलिक आपको बताते चलें कि सऊदी अरब की रवायत रुयत हिलाल कमेटी ने चांद नजर न आने की तस्दीक करते हुए कहा कि यकम रमजान मुबारक कल बुध को होगी, जबकि पाकिस्तान में रुयत हिलाल कमेटी का इजलास आज मुफ्ती मुजीबुर रहमान की जेर सदारत होगा। नाज़रीन रोज़नामा औसाफ से इंतखाब करदा एक इदारे को अपने प्रोग्राम में शामिल करेंगे, जिसका उनवान है APC में दिलराना फैसले किए जाएं। तहरीर किया गया है कि अहम ज़राए का कहना है कि कौमी सलामती पॉलिसी के लिए ऑल पार्टीज कॉन्फ्रेंस की तैयारी मुकम्मल हो गई है और इसमें अहम कॉन्फ्रेंस में जनरल इशफाक परवेज कयानी सियासतदानों को ब्रीफिंग देंगे। वज़ीर इत्तला'आत के मुताबिक ड्रोन हमले, बलोचिस्तान की सूरत हाल, दहशतगर्दी के खिलाफ जंग और नेशनल सिक्योरिटी पॉलिसी की तैयारी APC के एजेंडे में शामिल होंगे। मजीद तहरीर किया गया है कि इस कॉन्फ्रेंस में शिरकत के लिए तमाम पार्टियों को दावतनामे भिजवा दिए जाएंगे। ان مسائل سے نمٹنے کے لیے اس سے پہلے بھی آل پارٹیز کانفرنس ہو چکی ہے لیکن اس کا کوئی مثبت نتیجہ سامنے نہیں آیا. اب جو کانفرنس ہونے جا رہی ہے اس میں ٹھوس فیصلے ہونے چاہیے. تحریر کرتے ہیں کہ ان فیصلوں پر عمل درآمد بھی ہوتا نظر آنا چاہیے. تمام فیصلے دلیرانہ انداز میں ہونے چاہیے لیکن بعض اوقات یہ تو ہوتا ہے قراردادیں منظور ہو جاتی ہیں لیکن اس پر عمل درآمد نہیں کر پاتے. ناظرین اب کچھ اہم خبریں روزنامہ جنگ سے. سندھ حکومت کراچی بدامنی کیس میں سپریم کورٹ کے فیصلے پر عمل درآمد یقینی بنائے چیف جسٹس سندھ ہائی کورٹ. ہیپاٹائٹس خاموش قاتل, پاکستان میں 1 کروڑ افراد امراض کا شکار, میر خلیل الرحمان سوسائٹی کا پروگرام. سرکاری اشتہارات کی ادائیگیوں کا معاملہ, سپریم کورٹ نے اے پی این ایس اور اشتہار ایجنسیوں کا کیس نمٹا دیا. ناظرین مقالہ نگار واصف ناگی کے لکھے گئے مقالے کو اپنے پروگرام میں شامل کرتے ہیں جس کا عنوان ہے موت کے سائے سرطان کے مرض اور ایزی لوڈ. تحریر کرتے ہیں کہ اگلے روز میر خلیل الرحمان میموریل سوسائٹی کے سیمینار میں ملک کے 2 معروف ماہرین امراض میدا اور جگر پروفیسر ڈاکٹر انور رائے خان اور پروفیسر ڈاکٹر غیاث النبی طیب نے کہا کہ اگر پاکستان میں حکومت اور اداروں نے ہیپاٹائٹس بی اور سی پر کنٹرول نہ کیا تو صورتحال نہایت ہی خطرناک ہو جائے گی اور 15 برس کے بعد ہر گھر میں 1 یا 2 افراد کی موت ہیپاٹائٹس بی سی سے ہو جائے گی. مزید تحریر کرتے ہیں کہ اس بیماری کی شدت میں جگر بالکل تباہ ہو جاتا ہے اور اس صورت میں جگر کی پیوند کاری کرنا پڑتی ہے. تحریر کرتے ہیں کہ ہیپاٹائٹس کی روک تھام اور لوگوں کو سرطان سے بچانے کے لیے شعور و آگاہی کی اشد ضرورت ہے. جس طرح کی خوراک, رنگ, مٹھائیاں, مشروبات, ولایتی مرغی اور دودھ استعمال کیا جا رہا ہے یہ سب سرطان کو پیدا کر رہی ہیں. کوئی فوڈ اتھارٹی اور کوئی فوڈ کو چیک کرنے والا ادارہ کوئی بھی اپنی ڈیوٹی سر انجام نہیں دے رہا. آج جتنی بھی بیماریاں بڑھ رہی ہیں ان میں ہمارے ان اداروں کی ذمہ داری ہے جو فوڈ کو چیک کرتے ہیں. آخر میں تحریر کرتے ہیں کہ حکومت کو آگاہ کرتے چلیں کہ اس وقت سرکاری ہسپتالوں میں وینٹیلیٹر کی شدید کمی ہے اور اس کو دور کرنے کے لیے ہنگامی بنیادوں پر کام کریں. ہیپاٹائٹس اور سرطان کے مریضوں کے لیے خصوصی فنڈز درکار ہیں اور اس میں خاطرخواہ اضافہ کیا جائے. تو ناظرین اس کے ساتھ ہی ہمارے آج کے جائزے کا وقت یہیں پر ختم ہوتا ہے. واپس چلیں گے تہران اسٹوڈیو اور اس کے ساتھ ہی اگلے پروگرام تک کے لیے اپنی میزبان تفسیر زہرا کو اجازت دیجیے. خدا حافظ.
بہت شکریہ تفسیر زہرا. بہت شکریہ ناظرین. ہم لیں گے چھوٹا سا بریک اور بریک کے بعد آپ کی خدمت میں آخری آئٹم. جی ناظرین حسب معمول پروگرام کے آخر میں پیش ہیں عالمی میڈیا سے منتخب کیے گئے کارٹون.